यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। बझाङ र जाजरकोटमा पहिरोमा परेर 7 जनाको मृत्यु। भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहनुभएकी परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउबा र भारतीय विदेश मन्त्री एस जयशंकर बीच भेटवार्ता। नेपालले भारतका बिहार र हरियाणा राज्यलाई थप 251 मेगावाट विद्युत निर्यात गर्ने। इटालीमा आधीका कारण डुंगा डुब्दा 6 जना बेपत्ता। र 20 वर्ष मुनिको साफ च्याम्पियनशीप फुटबलमा भारतको विजय शुरूआत।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्का SMS, हुर हुर चल्ने 4G इन्टरनेट, सललर जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। अविरल वर्षासँगै बझाङको बुङ्गल नगरपालिका 10 स्थित टुमेडा डाँडामा पहिरो जाँदा 4 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुङ्गल 10 टुमेडाका काली धामी, गोल्की धामी, आकृति धामी, लक्ष्मी धामी रहेका सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिनुभयो। गए राती गएको पहिरोमा घर पुरिदा 4 जनाको मृत्यु हुनका साथै 6 जनाको जीवितै उद्धार गरिएको उहाँले जानकारी दिनुभयो। वीरबहादुर धामी, उज्जवल धामी, रोशन धामी, कमला धामी, अम्बा दत्त जोशी र शान्ति धामीको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ। यस्तै सुदूरपश्चिम प्रदेश सरकारले बझाङको बुङ्गल नगरपालिका 10 टुमेडा गाउँमा पहिरोमा परि मृत्यु भएका परिवारलाई प्रति व्यक्ति 1,00,000 रूपियाँ राहत दिने घोषणा गरेको छ। मुख्यमन्त्री कमल बहादुर शाहले आज प्रेस विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई राहत 1,00,000 रकम प्रदान गर्ने घोषणा गर्नुभएको हो। जाजरकोटको नलगाड नगरपालिका 2 माझगाउँमा आज बिहान पहिरोमा परि एकै घरका 3 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नलगाड 2 42 वर्षीय लालबहादुर परियार, 34 वर्षीय मनिषा परियार र उनीहरूका 2 वर्षीय छोरा शिवम परियार रहेका प्रहरीले जनाएको छ। उनीहरू भूकम्प पीड़ितका लागि निर्माण गरिएको अस्थायी टहरामा बसेका नलगाड नगरपालिकाका प्रमुख डम्बर राउतले जानकारी दिनुभयो। इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक माधव प्रसाद चौधरीको नेतृत्वको प्रहरी टोली घटनास्थलमा पुगेको र शव निकालेको नगर प्रमुख राउतले जानकारी दिनुभयो। भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहनुभएकी परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउबा र भारतीय विदेश मन्त्री एस जयशंकर बीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ। उहाँहरू बीच द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्ष, आपसी सहयोग आदान प्रदान र सहकार्यबारे छलफल भएको मन्त्री डाक्टर राणाको सचिवालयले जनाएको छ। मन्त्री डाक्टर राणालाई भारतीय विदेश मन्त्री एस जयशंकरले स्वागत गर्नुभएको थियो। भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा मन्त्री डाक्टर राणा भारतको औपचारिक भ्रमणका लागि हिजो नयाँ दिल्ली पुग्नु भएको हो। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले संविधान संशोधन गरेर जनताको अधिकार खोज्न खोजेको भनेर भइरहेको प्रचारमा सत्यता नभएको बताउनु भएको छ। काठमाण्डुमा आज आयोजित एक कार्यक्रममा उहाँले नेपाली कंग्रेस र नेकपा एमाले जनताको अधिकारका लागि लड़ेको दल भएको जिकिर गर्नुभयो। राजनीतिक स्थायित्व दिन कंग्रेस एमालेसँग मिलेको उप प्रधानमन्त्री सिंहले बताउनुभयो। गृहमन्त्री रमेश लेखकले विगत 18 वर्षदेखि थातिरहेको शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। चौपाटो नेपालद्वारा आज काठमाण्डुमा आयोजित विशिष्ट प्रतिभा सम्मान तथा वृहत सांगीतिक काव्य गोष्ठीलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री लेखकले शान्ति प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो। मुलुकका प्रमुख 2 राजनीतिक दल मिलेर बनेको वर्तमान सरकार देशमा दिगो शान्ति र सुशासन कायम गरी जनतामा देखिएको निराशा चिर्न सफल हुने विश्वास उहाँले व्यक्त गर्नुभयो। शिथिल भएको अर्थतन्त्रलाई गतिशील बनाउन, विकास निर्माणका काम द्रुत गतिमा अगाडि बढ़ाउन, सुशासन स्थापित गर्न, शान्ति कायम गर्न र रोजगारी सृजना गर्न अहिलेको सरकार बनेको गृहमन्त्री लेखकले स्पष्ट पार्नुभयो। त्यस अवसरमा सुदूरपश्चिमको भाषा साहित्यमा अमूल्य योगदान दिएका आरडी वास चटौत, नारी सशक्तिकरण र साहित्य लेखनमा योगदान दिएकी विजया श्रेष्ठ केसी, नेपाली राष्ट्रिय महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश प्रसाद भट्ट, नेपाली शास्त्रीय गीत संगीतको क्षेत्रका तिलक सिंह पेला, प्रशासन क्षेत्रमा योगदान पुर्याएका डाक्टर हरिदत्त पाण्डे र साहित्यमा योगदान दिनुभएका हेमबाबु लेखकलाई सम्मान गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन तथा जनै पूर्णिमाका अवसरमा आज कान्तिपुरीय उपक्रम गुठी र उपक्रम गुठी ललितपुरका गुठियार सहितका पदाधिकारीले प्रदान गरेको रक्षाबन्धन ग्रहण गर्नुभएको छ। दुवै गुठीका पदाधिकारीले आज दिउँसो राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई रक्षाबन्धन प्रदान गर्नुभएको थियो। यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले जनै पूर्णिमा रक्षाबन्धन तथा ऋषि तर्पणीका अवसरमा आज रक्षाबन्धन ग्रहण गर्नुभएको छ। जनै पूर्णिमाका अवसरमा शुभकामना दिनुहुँदै प्रधानमन्त्री ओलीले गुरू पुरोहित आफन्तजन एवं इष्टमित्रसँग जनै लगाउने र रक्षाबन्धन बाँध्नाले शत्रुबाट रक्षा हुने जनविश्वास रहिआएको बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकीपक्स संक्रमणको जोखिममा नेपाल रहेको जनाएको छ। मंकीपक्स भाइरसको संक्रमण छिमेकी देश भारतमा द्रुत गतिमा फैलिरहेकाले नेपालमा पनि जोखिम रहेको भन्दै मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले सतर्कता अप्नाउनु पर्ने बताउनुभयो। उहाँले मंकीपक्सको पूर्व तयारीबारे मन्त्रालयले विषय विज्ञसँग सुझाव लिइसकेको जानकारी दिनुभयो। मन्त्रालयले हवाई तथा सीमा नाकामा रहेका हेल्थ डेस्क तथा सरूवा रोगको निगरानी गर्न संघ प्रदेश र स्थानीय तहलाई निर्देशन दिइसकेको प्रवक्ता डाक्टर बुढाथोकीले जानकारी दिनुभयो। उहाँका अनुसार मन्त्रालयले सातवटै प्रदेशमा रोगको रोकथाम र व्यवस्थापनका लागि अस्पताल र चिकित्सक तोकेको छ। केही दिन यता अफ्रिकी मुलुक कंगोमा मंकीपक्स भाइरसका घातक प्रजाति क्लेड 1V फैलिरहेको र मन्त्रालयका अनुसार जनवरी यता मात्र उक्त भाइरसका कारण 548 जनाको मृत्यु भइसकेको छ। विश्व स्वास्थ्य संगठनले पनि मंकीपक्स संक्रमण बढ़िरहेकाले विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ। मंकीपक्स संक्रमित भएको व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा मानिसको घाउ खटिरा बिमिराको सम्पर्कबाट शरीरमा निस्किएको तरल पदार्थ थुक रयालको सम्पर्कबाट संक्रमित बाँदर मुसा लोखर्के लगायत जनावरबाट र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्ने गर्दछ। बाँकेका केही स्थानमा झाडा पखाला र हैजाजन्य रोगको प्रकोप देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। नेपालगंज उपमहानगरपालिका डुडुवा गाउँपालिका र जानकी गाउँपालिकाका केही स्थानमा झाडा पखाला तथा हैजाजन्य रोगको प्रकोप देखिएको कार्यालयले जनाएको छ। केही ठाउँमा झाडा पखाला र हैजाजन्य लक्षण देखिएकाले नमूना परीक्षणका लागि प्रयोगशालामा पठाइएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश बाबु श्रेष्ठले जानकारी दिनुभयो। स्वास्थ्य कार्यालय बाँकेले पानी शुद्धिकरण गरेर मात्र पिउन र बासी सडे गलेको झिंगा भन्केको खुल्ला रूपमा राखिएको खाना नखान आग्रह गरेको छ। सिन्धुपाल्चोकको पाँच पोखरीमा सुक्खा पहिरो जाँदा इन्द्रावती नदी आंशिक रूपमा थुनिएको छ। थाङपाल सात स्थित तिपेनी क्षेत्रीय अस्पतालको माथिल्लो भागमा सुक्खा पहिरो जाँदा इन्द्रावती नदी करिब 30% थुनिएको सुक्खा पहिरो जाँदा इन्द्रावती नदी आंशिक रूपमा थुनिएको सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जित बहादुर भण्डारीले जानकारी दिनुभयो। गए राती पहिरो जाँदा ढुङ्गा माटो सहितको गेग्रान नदीमा खस्दा आंशिक रूपमा नदी थुनिएको सूचना अधिकारी भण्डारीले जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले विज्ञप्ति जारी गरेर खोलामा 81 बाढ़ी आउन सक्ने जोखिम भएको भन्दै पाँच पोखरी थाङपाल गाउँपालिका वडा नम्बर 7-8 तथा मेलम्ची नगरपालिका वडा नम्बर 7-9-11-12-13 र इन्द्रावती गाउँपालिकाको वडा नम्बर 10-11-12 लगायतका तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। नेवारी समुदायको बाक्लो बस्ती रहेको पाल्पा सदरमुकाम तानसेनमा यति बेला जात्राको समय चलिरहेको छ। ग्रामीण भेगमा जात्रा हराउँदै गए पनि सदरमुकाम तानसेनमा भने वर्षभरि नै जात्राहरू हुने भएकाले तानसेनलाई सांस्कृतिक शहरका रूपमा पनि चिनिने गरिएको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
तानसेन बजार साँझ पर्न साथ गुन्जायमान हुन्छ। विभिन्न भेषमा राक्षसको मुकुट पहिरेर बाजाको तालमा सड़क चोक चोकमा देखाइने जात्राले करिब एक महिना तानसेन गुन्जने गर्दछ। ढाका र करुवा झै सांस्कृतिक परम्पराले पनि पाल्पा धनी छ। नेवारी समुदायको बाक्लो बस्ती रहेको तानसेनमा सांस्कृतिक नगरीका रूपमा चिनिँदा मौलिक परम्परा र रीतिरिवाजले सजिएको छ। परापूर्व कालदेखि नै तानसेनको विशेषताका रूपमा जात्रा परम्परालाई स्थानीय सरकारले अलि बढ़ी महत्व दिनुपर्ने तानसेनका स्थानीय शम्भू
तानसेन नगरपालिका एउटा ऐतिहासिक सांस्कृतिक र पर्यटकीय हिसाबले एकदमै प्रख्यात र प्रचलित सहर हो। तर यहाँबाट निक्लिने हरेक किसिमका जात्राहरू पर्व संस्कृतिहरूलाई हरेक स्थानीय सरकारले न्यायचित रूपमा बजेट विनियोजन गरेर हरेक किसिमका संघ संस्थाहरूलाई साथ लिएर गर्ने पनि यो क्रियाकलाप सफल हुन सक्छ।
तानसेनको यो मौलिक परम्पराको जगेर्ना गर्न स्थानीय सरकारको ध्यान कम मात्र गएको स्थानीय बताउँछन्। पाल्पाको सांस्कृतिक पक्ष र पर्यटनको संरक्षण र प्रचार प्रसारमा स्थानीय सरकारले अझै बढी जोड़ दिनुपर्ने अर्का स्थानीय विदुर घिमिरेको भनाइ छ।
र विभिन्न जात जाति संस्कृति भएको पाल्पाको घरै पछिबाट मान्छेहरूले जात्राको महोत्सवको रूपमा पाल्पालाई मान्ने गरिन्छ, तर अब एकमात्र विकल्प भनेको पाल्पाको संस्कृति र पाल्पाको पर्यटन हो। यसलाई जोगाउने स्थानीय तहले अत्यन्तै विवेकपूर्ण रूपमा अगाडि बढ्नुपर्ने अवस्था छ।
तानसेनमा गणेश जात्रा, बाघ जात्रा, चुइकी गाई जात्रा, रोपाई जात्रा, अमर नारायण जात्रा, भीमसेन जात्रा, लक्ष्मीनारायण जात्रा, भगवती जात्रा लगायत साना ठूला गरी दर्जनौ सांस्कृतिक जात्रा र पर्वहरू मनाइने गरेको छ। तर संरक्षणको अभावमा कतिपय ऐतिहासिक सम्पदा र परम्परा भने लोप भएको संस्कृतिका जानकार बताउँछन्। संस्कृति तथा इतिहासका जानकार राजेन्द्र गोपाल सिंह:
तर यसलाई अझै प्रभावित गरे भने 10 पालिका वडासम्म जानै पर्छ, अनि त्यसो भयो भने जिल्ला स्तरीय पहिचान बन्छ।
सांस्कृतिक परम्परा तथा जात्रा पर्वहरूको खुला संग्रहालयका रूपमा रहेको तानसेनका प्रत्येक टोल र गल्लीले विशिष्ट सांस्कृतिक परम्परा बोकेका छन्। मौलिक संस्कृतिले ओतप्रोत तानसेनका मौलिक परम्परा बचाइ राख्न दीर्घकालीन योजना बनाएर प्रत्येक जात्राको महत्वलाई हेरी बजेट विनियोजन गरिएको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो।
पालिकाले प्रत्येक जात्राको महत्वलाई, त्यसको तपाईँको आवश्यकतालाई, संस्कृति, त्यसको परिवेशलाई हेरेर हामीले निश्चित बजेटहरू छुट्याएको छौँ। यसमा
पछिल्लो पुस्ता पुरानो संस्कृति र परम्परा प्रति उत्साहित नहुँदा मानवीय सभ्यतासँग जोडिएको इतिहास हराउँदै गएको छ। तानसेनको परिचय बनेका र यहाँका नागरिकलाई एउटै सूत्रमा बाँधेका यहाँका जात्रा र संस्कृतिको जगेर्ना गर्न सरकारवाला निकायले समयमै ध्यान पुर्याउनु पर्ने देखिन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तनहुँले जिल्लाभरि 15,994 एउटा निजी धारा जडान गरिएको जनाएको छ। निजी धारा जडानपछि पानी वितरण हुँदा 2,98,016 जना उपभोक्ता प्रत्यक्ष लाभान्वित भएको डिभिजन कार्यालयकी इन्जिनियर विनु लोहनेले जानकारी दिनुभयो। तनहुँमा अहिलेसम्म 92% नागरिकमा शुद्ध खानेपानीको पहुँच पुर्याइएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले जनाएको छ। सोलुखुम्बुको थामेमा हिमताल फुटेर आएको बाढ़ीले अवरूद्ध मोबाइल सेवा पुनः सञ्चालनमा आएको छ। नेपाल टेलिकमले आज विज्ञप्ति जारी गर्दै खुम्बु पासाङ लामु गाउँपालिका 5 थामेमा गत साउन 32 गते हिमताल फुटेर आएको बाढ़ीले सो क्षेत्रमा मोबाइल सेवा अवरूद्ध भएकोमा आजदेखि सञ्चालनमा आएको जनाएको छ। बाढ़ीले खुम्बु बिजुली कम्पनीमा समस्या आएकाले विद्युत सेवा अवरूद्ध भएपछि त्यस क्षेत्र लगायत नाम्चे, खुमजुङ पानी ट्याङ्कीका बीटीएस टावरहरू बन्द भएका थिए। टेलिकमले उक्त बीटीएस टावरहरू सञ्चालन गरी टेलिफोन सेवा पुनः सञ्चालनमा ल्याइएको जनाएको छ। इटालीमा डुंगा डुब्दा एकजनाको मृत्यु भएको छ भने अन्य 6 बेपत्ता भएका छन्। सिसिलीको तटीय क्षेत्रमा आएको आँधीका कारण पर्यटनका लागि प्रयोग गरिने एक आरामदायी डुंगा डुबेको बताइएको छ। उद्धारकर्मीले बेपत्ता भएका अन्य 6 खोजी गरिरहेको बताएका छन्। सामुद्रिक तटीय क्षेत्रमा सुरक्षार्थ तैनाथ गरिएका कोस्ट गार्डका अनुसार हेलिकप्टरको सहयोगमा उद्धारकर्मीले एकजनाको शव फेला पारेको र अन्य बेपत्ता भएका 6 खोजी भइरहेको बताएका छन्। डुंगामा चालक दलका 10 सदस्य सहित 22 सवार रहेका थिए। गाजामा युद्ध विरामका लागि दवाब दिन इजरायल पुगेका अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनले युद्ध अन्त्यका लागि जारी वार्ता सहमतिमा पुग्ने सम्भवतः अन्तिम अवसर भएको बताउनु भएको छ। ब्लिंकेनले इजरायली राष्ट्रपति आइजाक हर्जोगसँगको भेटमा यो निर्णायक क्षण हो, सम्भवतः बन्दकहरूलाई घर फर्काउने, युद्ध विराम गर्ने र सबैलाई स्थायी शान्ति र सुरक्षाको लागि सही मार्गमा ल्याउने सबैभन्दा राम्रो र सम्भवतः अन्तिम अवसर भएको बताउनुभयो। शीर्ष अमेरिकी कूटनीतिज्ञले राष्ट्रपति जो बाइडेनले आफू वार्तालाई सही दिशामा लान र अन्तत युद्ध विराम सम्झौता हुँदै स्थायी शान्तिमा बदल्ने जिम्मेवारी दिएर पठाएको उल्लेख गर्नुभयो। अक्टोबर 7 हमासले इजरायलमाथि गरेको आक्रमणपछि मध्य पूर्वको 9 भ्रमणमा रहेका ब्लिंकेनले आज इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ। इरान र लेबनानकी सशस्त्र समूह हिजबुल्लाहले हालै 2 लडाकु नेताको हत्याको बदला लिने चेतावनी दिएपछि इजरायलमा यो डरलाग्दो क्षण भएको र क्षेत्रीय तनाव बढ़ाउने कुनै पनि कदम नचाल्न अमेरिकी विदेश मन्त्री ब्लिंकेनले चेतावनी दिनुभएको छ। युक्रेनले रूसको कुसर क्षेत्रमा रहेको रणनीतिक दृष्टिले महत्वपूर्ण एउटा अर्को पुल पनि ध्वस्त पारेको दावी गरेको छ। केही दिनदेखि कुसर क्षेत्रमा प्रवेश गरेको युक्रेनी सेनाले पछिल्लो पटक सेम नदीको पुलमा भएको आक्रमणको भिडियो पनि सार्वजनिक गरेको छ। यसअघि पनि सेम नदीकै अर्को पुल पनि युक्रेनी सेनाले ध्वस्त बनाएको थियो। कुसर क्षेत्रमा करिब दुई सातादेखि युक्रेनी सेनाको उपस्थिति रहेको छ। दोस्रो विश्वयुद्धपछि विदेशी सेना रूसी भूमिमा प्रवेश गरेको यो पहिलो पटक हो। युक्रेनी सेनाले कब्जा जमाउन थालेको कुसर क्षेत्रबाट रूसले आफ्ना हजारौं नागरिकको उद्धार गरेको जनाएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी आक्रमणलाई विफल पार्न पुलहरू ध्वस्त पारेको प्रतिक्रिया दिनुभएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रभावित भएको कर्जा 5.8% वृद्धि भएको छ। त्यस अवधिमा बैंक तथा वित्तीय क्षेत्रबाट 2,76,94,00,00,00 रूपियाँ कर्जा प्रवाह भएको छ। अघिल्लो वर्ष त्यस्तो कर्जा 1,75,94,00,00,00 प्रवाह भएको थियो। 2081 असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जा मध्ये 66.5% कर्जा घर जग्गाको धितोमा र 13.2% कर्जा चालू सम्पत्तिको धितोमा प्रवाह भएको देखिएको छ। आर्थिक वर्ष 2080-81 बैंक तथा वित्तीय संस्थाहरूले कृषि क्षेत्रतर्फ प्रवाह गरेको कर्जा 0.9% मात्र रहेको छ। यस अवधिमा औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा 8.8%, संचार तथा सार्वजनिक सेवातर्फको कर्जा 16.7% र सेवा उद्योग क्षेत्रतर्फको कर्जा 6.2% बढेको छ। सहुलियत कर्जा अन्तर्गत प्रवाहित रकम मध्ये 1,26,82,00,00,000 कर्जा बकेउता रहेको छ। त्यसमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जा अन्तर्गत 86.90,00,00,000 रूपियाँ कर्जा प्रवाह भएको छ। यस अवधिमा महिला उद्यमशीलता कार्यक्रम अन्तर्गत 38.29,00,00,000 रूपियाँ कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकले जारी गरेको प्रतिवेदनमा उल्लेख छ। नेपालले द्विपक्षीय सम्झौता अनुसार भारतको बिहार र हरियाणा राज्यलाई थप 251 मेगावाट विद्युत निर्यात गर्ने भएको छ। भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले हरियाणा राज्यलाई थप 125.89 मेगावाट र बिहार राज्यलाई 125 मेगावाट मध्यकालीन सम्झौता बमोजिम निर्यात गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति प्रदान गरेको छ। 10 जलविद्युत आयोजनाबाट उत्पादित 125 मेगावाट विद्युत बिहारलाई र 2 जलविद्युत आयोजनाबाट उत्पादित थप 125.89 मेगावाट विद्युत हरियाणा राज्यको वितरण कम्पनीलाई बिक्री गरिनेछ। यो निर्यात स्वीकृति सँगै प्रतिस्पर्धी बजार र मध्यकालीन सम्झौता बमोजिम भारतीय बजारमा नेपालका 28 आयोजनाहरूबाट उत्पादित 941 मेगावाट विद्युत बिक्री हुनेछ। 2081 असार मसान्तसम्म नेपाल सरकारले तिर्न बाँकी कुल ऋण रकम 24,33,24,00,00,000 बराबर पुगेको छ। जसमध्ये बाह्य ऋण 12,52,34,00,00,000 र आन्तरिक ऋण 11,80,90,00,00,000 रहेको छ। नेपाल राष्ट्र बैंकले आइतबार प्रकाशित प्रतिवेदनमा आर्थिक वर्ष 2081-81 नेपाल सरकारले 11,80,00,00,000 आन्तरिक ऋण परिचालन गरेको छ। यस अवधिमा सरकारले 18,02,62,00,00,000 रूपियाँ सामा भुक्तानी गरेको छ। सरकारले धितोपत्र सम्बन्धी ऐन 2063 संशोधन गर्न बनेको विधेयक 2081 संघीय संसदमा दर्ता गरेको छ। पूँजी बजारमा आएको परिवर्तन सँगै नियामक निकाय एवं नियमन कार्यालय थप प्रभावकारी बनाई विद्यमान कानूनी व्यवस्था समयानुकूल संशोधन र परिमार्जन गर्न आवश्यक भएको भन्दै सरकारले विधेयक संसदमा दर्ता गराएको हो। धितोपत्र कारोबारको प्रणालीगत वा अन्य संरचनागत जोखिमबाट लगानीकर्ताहरूलाई हुन सक्ने क्षतिबाट जोगाउन क्षतिपूर्ति कोष तोक्न सक्ने सम्बन्धी व्यवस्था विधेयकमा गरिएको छ। विद्यमान व्यवस्था अनुसार नेपाल धितोपत्र बोर्डमा नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधि र एकजना विज्ञ सदस्यको रूपमा रहने व्यवस्थालाई हटाइएको छ। लमजुङ जिल्लामा गत आर्थिक वर्ष 37,859 मेट्रिक टन आलु उत्पादन भएको छ। जिल्लामा 2,285 हेक्टर क्षेत्रफलमा गरिएको आलु खेतीबाट उक्त परिणाममा आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ। अघिल्लो वर्षको तुलनामा आलु खेतीको क्षेत्रफल घटे पनि आलु उत्पादन वृद्धि भएको केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत विजय राज पौडेलले जानकारी दिनुभयो।
अब खेल समाचार अजय बमबाट।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय महिला भलिबल टीम र अफिसियल टोलीलाई सोमबार बिहान भेट्नु भएको छ। बालोटारमा ब्रेकफास्ट सहित भेटघाटमा प्रधानमन्त्रीले करिब 2 घण्टा बिताएको प्रधानमन्त्री निजी सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओली खेल प्रशिक्षक एवं खेलाड़ी बीच नेपाली भलिबलले हालसम्म हासिल गरेका उपलब्धि, थप पूर्वाधार विकास र आगामी अन्तर्राष्ट्रिय खेलमा नेपालको विजय कसरी सुनिश्चित गर्ने भन्ने विषयमा छलफल केन्द्रित थियो। प्रधानमन्त्री ओलीले प्रतियोगिताका उपविजेता खेलाडीलाई नेपाल सरकारले झनै 3,00,000 दिने निर्णय गरिसकेको जानकारी गराउँदै अन्तर्राष्ट्रिय स्तरको कभर हल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले गत महिना नेपालमा रहेका रसियाली महिला भलिबल खेलाड़ीसँग भएको भेटमा नेपाली टीमको प्रशंसा गरेको स्मरण गराउँदै विश्व स्तरका खेलाड़ीबाट भएको प्रशंसाले नेपाली टीमको सम्भावना लुकेको बताउनुभयो। 2 साता अघि सम्पन्न काबा वुमेन्स नेसन भलिबल प्रतियोगितामा नेपाली टीम उपविजेता बनेको थियो। साबिक विजेता भारतले दक्षिण एसियाली फुटबल महासंघ साफ U20 च्याम्पियनशीपमा विजयी शुरूआत गरेको छ। साधो बाटो स्थित एन्फा मैदानमा सोमबार सम्पन्न खेलमा भारतले भूटान विरूद्ध 1-0 गोलको संघर्षपूर्ण जित निकाल्यो। खेलको 37 मिनटमा मोनिरुल मोलले गरेको एकमात्र गोल भारतलाई जित दिलाउन पर्याप्त बन्यो। उनले कर्नरबाट आएको बललाई हेड मार्फत पुष्टको दिशा दिलाएका थिए। दोस्रो हाफमा भारत 9 र भूटान 10 खेलाड़ीमा समेटिए। फ्रीकिक लिने क्रममा हात हाला लाउँदा रेफ्रीले भारतका प्रेमवीर भानन लेप्का गुई र किलमन सिंह टाओमिर तथा भूटानका किल्लेन ग्याल्सेनलाई रातो कार्ड देखाएका थिए।
अब मौसम। आगामी 24 घण्टामा सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुको साथै सबै प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 0.6 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 31.2 डिग्री सेल्सियस, न्यूनतम 20.6 डिग्री सेल्सियस, वर्षा 9.5 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस, न्यूनतम 24 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम तापक्रम 30.6, न्यूनतम 23.9 डिग्री सेल्सियस, वर्षा 29.2 मिलिमिटर। र दिपायलको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। बझाङ र जाजरकोटमा पहिरोमा परेर 7 जनाको मृत्यु। भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहनुभएकी परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउबा र भारतीय विदेश मन्त्री एस जयशंकर बीच भेटवार्ता। नेपालले भारतका बिहार र हरियाणा राज्यलाई थप 251 मेगावाट विद्युत निर्यात गर्ने। इटालीमा आधीका कारण डुंगा डुब्दा 6 जना बेपत्ता। र 20 वर्ष मुनिको साफ च्याम्पियनशीप फुटबलमा भारतको विजय शुरूआत। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।